नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं यशोदा अधिकारी र रत्नावली शर्मा। आज 2078 साल पुष महिनाको 10 गते शनिबार पौष कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार डिसेम्बर 25 तारीक सन् 2021 नेपाल सम्बत 1142।
निर्वाचन आयोगले वैशाख 14 स्थानीय तहको चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाले मुख्य खबरका रूपमा प्रकाशन गरेका छन्। कार्यक्रमको शुरूआत गरौं राजधानी दैनिकबाट। राजधानी दैनिकले निर्वाचन आयोगको सरकारसँग प्रस्ताव, स्थानीय तहको निर्वाचन 14 वैशाखमा शीर्षकमा मुख्य खबर छापेको छ। निर्वाचन आयोगले 753 स्थानीय तहमा एकैपटक आगामी 14 वैशाखमा निर्वाचन गर्ने गरी सरकार समक्ष मिति प्रस्ताव गरेको छ। आयोगका पदाधिकारी, प्रधानमन्त्री र सरकारका मन्त्रीबीच शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगका तर्फबाट स्थानीय तहको निर्वाचनका लागि 14 वैशाखको मिति प्रस्ताव भएको हो। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले 753 स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने गरी आयोगका तर्फबाट 14 वैशाखको मिति प्रस्ताव गरिएको जानकारी दिए। आयोगले 753 स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने गरी 14 वैशाखको मिति प्रस्ताव गरेको छ। कुनै कारणवश एकैपटक हुन नसकेको अवस्थामा पनि आयोगले विकल्पको प्रस्ताव पनि राखेको छ। सरकारबाट थप निर्णय होला, प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो। राजधानी दैनिकले मुख्य खबर बनाएको छ। सोही प्रसंगलाई गोर्खापत्र दैनिकले पनि मुख्य समाचारका रूपमा छापेको छ। निर्वाचन आयोगले वैशाख 14 गते स्थानीय तहको निर्वाचन देशभर एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य मन्त्रीहरूसँगको छलफलमा निर्वाचन आयोगले उक्त मिति प्रस्ताव गरेको हो। आयोगका प्रवक्ता शालिराम शर्मा पौडेलले छलफलमा एकै दिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणमा वैशाख 14 गते बुधबार र दोस्रो चरणमा वैशाख 22 गते बिहिबार गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो। त्यसको जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढ़ाइने बताउनुभयो। उहाँले छलफलमा सहमति गरेर स्थानीय तहको चुनावको मिति तोक्ने पनि बताउनुभयो। यसैबीच राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय बिहिबार सकिँदैछ। दल दर्ताको समय शनिबार आज सकिँदैछ। आयोगले 12 गते हुने निर्वाचन प्रयोजनका लागि पुष 1 गतेदेखि 10 गतेसम्म दल दर्ताको म्याद तोकेको थियो। निर्वाचन आयोगको कानून शाखा उपसचिव गुरू प्रसाद वाग्लेले शुक्रबारसम्म 8 दल दर्ता भएको जानकारी दिनुभयो। निर्वाचन आयोगका अनुसार हालसम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी एस, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, ऐतिहासिक प्रजातन्त्र जनता पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टीले शुक्रबारसम्म दल दर्ता गराएका छन्। वैशाख 14 स्थानीय तहको चुनाव प्रस्ताव, 8 दलले मात्रै गरे दर्ता शीर्षक र उपशीर्षकमा गोर्खापत्रमा समाचार रहेको छ।
यसैबीच निर्वाचन आयोगले निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्न सकिने बारेको प्रस्ताव समेत अघि सारेको छ। आयोगले गरेका प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजनैतिक दलसँगको छलफलपछि अगाडि बढ़ाउने बताउनुभयो। राजनैतिक दलसँगको छलफलबाट सहमति कायम गरी सबै क्षेत्रहरूमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रहरूमा भोटिङ मेसिन प्रयोग गर्दै जान सकिने प्रधानमन्त्रीको भनाइ थियो। स्थानीय तह निर्वाचनको सन्दर्भमा आयोगले प्रस्ताव गरे अनुरूप अनौपचारिक छलफलपछि उपयुक्त मितिमा सहमति कायम गरी आयोगले सिफारिश गर्ने र नेपाल सरकारले मिति तोक्ने विषयमा सहमति भएको छ। नयाँ पत्रिकाले पनि यो विषयलाई अग्रपृष्ठमा खबर बनाएको छ।
संघीयता बदनाम बनाउँदै दलहरू सत्ता टिकाउन मन्त्रालय टुक्र्याइँदै, मन्त्री थपेर राज्य कोषको दोहन, 22 मन्त्रालय र 31 मन्त्री थपिँदा वार्षिक 2 अर्ब प्रशासनिक व्ययभार शीर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य खबर बनाएको छ। प्रदेश नम्बर 2 सातबाट एघार मन्त्रालय पुर्याइएको छ। राज्य मन्त्री समेत गरेर 13 सदस्यीय मन्त्री परिषद छ। एक मन्त्री र सचिवालयको तलब भत्तादेखि कार्यालय सहयोगीसम्म वार्षिक 74 लाख औसत खर्च छ। थपिएका मध्ये महिला तथा बाल बालिका मन्त्रालयको मात्रै चालू प्रशासनिक बजेट 8 करोड़ 11 लाख रहेको छ। यसरी एक मन्त्रालयको वार्षिक खर्च झण्डै 9 करोड़ रहेको छ। गण्डकीका एक विभागीय मन्त्री सहित मन्त्रीको संख्या 12 छ। मन्त्रालय 7 बाट 11 पुर्याइएको छ। एक मन्त्रीमा वार्षिक झण्डै 71 लाख खर्च हुन्छ। थपिएका मध्ये पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासनिक बजेट 4 करोड़ 15 लाख रहेको छ। त्यस्तै गरी बागमती मुख्यमन्त्री राजेन्द्र पाण्डेले भागवण्डा मिलाउनकै लागि 18 सदस्यीय मन्त्री परिषद बनाएका छन्। मन्त्रालय फुटाएर 14 पुर्याएका छन् भने 4 राज्यमन्त्री थपेका छन्। एक मन्त्री र सचिवालयको तलब भत्ता, आवास मर्मत र फर्निचर, संचार, अतिथि सत्कार, इन्धन, भ्रमण, सवारी मर्मत र मन्त्रालयको भाडासहित वार्षिक 10,92,00,000 प्रशासनिक खर्च विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सरकार फेरिएको छैन, मन्त्रालय बढ़ाएका छैनन्, तर राज्यमन्त्री थपेर ढुकुटीमा व्यवहार थपिएको छ। 7 मन्त्रालय रहेको प्रदेश सरकार 4 राज्यमन्त्री थपिएपछि 11 सदस्यीय भएको छ। खास गरेर एमाले विभाजन हुँदा सत्ता जोगाउन मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री थपेका हुन्। नयाँ पत्रिकाको मुख्य प्रसंग हो यो।
परिवर्तनका एजेण्डा जोगाउने माओवादी उद्घोष, अन्नपूर्ण पोस्टले यो विषयलाई मुख्य समाचारका रूपमा छापेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका मुद्दामाथि आक्रमण भइरहेको बताउनु भएको छ। त्यसको रक्षाका लागि सदन, सरकार र जनतालाई जोडेर अघि बढ़नुपर्ने उहाँ बताउनुहुन्छ। शुक्रबार बसेको पार्टी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनैतिक प्रतिवेदनका मुख्य अंश प्रस्तुत गर्दै यस्तो बताउनुभयो। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीलाई समाप्त गर्ने षड्यन्त्र भइरहेको हुँदै उहाँले यिनीहरूको रक्षाका लागि अघि बढ़नुपर्नेमा आफ्नो जोड़ रहेको र यस मुख्य भूमिका माओवादीले नै खेल्नुपर्ने पनि बताउनुभयो। विगतका कमी कमजोरी सच्याउँदै शान्तिपूर्ण ढंगले सहकार्य गर्दै अघि बढ़नुपर्ने पनि प्रचण्डले राजनैतिक प्रतिवेदनमा उल्लेख गर्नुभएको छ। राजनैतिक प्रतिवेदनको पूर्ण अंश राष्ट्रिय सम्मेलनमा मात्र प्रस्तुत हुने माओवादी नेताहरूको भनाइ छ। स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने विगतका कमी कमजोरी सच्याउँदै पार्टीलाई अब बिग्रन, भत्किन र फूटबाट जोगाउनु पर्ने अध्यक्षज्यू उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो दाहालले राजनैतिक प्रतिवेदनका मुख्य विषय मात्रै बैठकमा राख्नुभएको थियो। परिवर्तनका एजेण्डा जोगाउने माओवादी उद्घोष, अन्नपूर्ण पोस्टले मुख्य प्रसंग छापेको छ।
सरकारका गतिविधिको निगरानी गरी गलत भएमा सुधार्न निर्देशन दिने प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति गतिहीन बनेको छ। लामो समयदेखि यो समितिको बैठक पनि बसेको छैन। सरकारको काममा हुने व्यतिथिप्रति अध्ययन अनुसन्धान गर्ने यो समिति अहिले सभापति विहीन छ। सभापति नहुँदा ज्येष्ठ सदस्यले समितिको बैठक बोलाउन सक्छन्, तर त्यसरी पनि बैठक बोलाइएको छैन। मिनी संसदका रूपमा लिइने यो समितिका बैठक नै नबस्नुले संसदीय समितिको औचित्यमा समेत प्रश्नचिन्ह उठ्न थालेको छ। सरकारले गरेका व्यतिथिलाई समितिले कुनै पनि रूपमा छाड्न मिल्दैन। संघीय संसदीय अनुगमन मूल्यांकन बिना भित्री कुरा थाहा हुँदैन। यसरी समिति नै प्रभावहीन हुँदा हाम्रो जस्तो नै देशमा कसरी सरकार पारदर्शी बन्ला? त्यसतर्फ ध्यान दिन जरूरी छ। संसदका एक अधिकारीले भने समितिमा सभापति भए नभए पनि आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्न सदस्यहरू नै सक्रिय हुनुपर्ने संसदहरूको समेत भनाइरहेको छ। तर समितिका सांसद सदस्य यो विषयप्रति गम्भीर छैनन्। बैठक बोलाइए पनि उनीहरूको उपस्थिति सन्तोषजनक ढंगले नहुने गरेको समितिको रेकर्ड देखिन्छ। नेतृत्व नहुँदा राज्य व्यवस्था समिति गतिहीन, नागरिक दैनिकले अग्रपृष्ठ खबर लेखेको छ।
तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको गोर्खापत्र दैनिकले नेपाली कांग्रेसको केन्द्रीय कमिटिको बैठक बस्ने विषयलाई अग्रपृष्ठमा प्राथमिकता दिँदै समाचार बनाएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीसँग छलफल गर्नुभएको छ। सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभा पति द्वय पूर्ण बहादुर खड्का र धनराज गुरूङ, महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापासँग छलफल गर्नुभएको हो। मुख्य सचिव पौडेलले भन्नुभयो सभापति र पदाधिकारीको छलफलमा शनिबार हुने प्रमाणपत्र वितरण कार्यक्रम र त्यसपछि बस्ने केन्द्रीय कार्य समिति बैठकबारे विमर्श भएको छ। उहाँका अनुसार कांग्रेसले शनिबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीबारे पनि छलफल भएको छ। शनिबार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि कांग्रेस केन्द्रीय कार्य समितिको बैठक केही बेर बस्ने तयारी भइरहेको छ। कांग्रेस केन्द्रीय समिति बैठक आज गोर्खापत्रले प्राथमिकता दिँदै खबर छापेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज शीर्षकमा राजधानी दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समय अवधि सकिएसँगै खारेज भएको छ। प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी कतिपय काम सम्पन्न गर्न भने सकेन, त्यस्ता अधुरा रहेका काम विभिन्न निकायलाई जिम्मा लगाइएको छ। प्राधिकरणले विद्यालय भवनतर्फ 7,553 विद्यालय भवनको पुनर्निर्माणको लक्ष्य राखेको थियो। प्राधिकरणका अनुसार 6,647 भवन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन्। अझै 936 विद्यालय भवन पुनर्निर्माण गर्न बाँकी रहेको छ। 1,197 स्वास्थ्य संस्था भवन पुनर्निर्माण गर्नुपर्नेमा 751 मात्रै सम्पन्न भएको छ। अझै 354 भवनको पुनर्निर्माण हुन सकेको छैन। शिक्षा र स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रको पुनर्निर्माण गर्न नै प्राधिकरण असफल बनेको छ। स्वास्थ्य तथा शिक्षा भन्दा सरकारी भवनमा भने प्राधिकरणले अलिक बढ़ी चासो देखाइएको पाएको छ। 415 सरकारी भवनको पुनर्निर्माण गर्नुपर्नेमा 388 सम्पन्न गरेको छ। 20 मात्र बाँकी रहेको पाइएको छ। सांस्कृतिक सम्पदातर्फ 920 पुनर्निर्माण गर्नुपर्नेमा अझै 288 पुनर्निर्माण बाँकी रहेको छ। सुरक्षा निकायतर्फ 216 पुनर्निर्माण प्राधिकरण मार्फत गर्ने लक्ष्य लिएकोमा सबै पूरा भएको प्राधिकरणले जनाएको छ। 40 लाख नागरिकसँग सरोकार जोडिने काठमाडौँ परिसर भने अहिले पनि टिकुमा पाल टागेर बस्दै आएको छ। राजधानी दैनिकको अग्रपृष्ठको प्रसंग हो यो।
धनुषा जिल्लाको साविक जनकपुर नगरपालिका 10 का 24 वर्षीय संजीव कुमार कर्ण रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा पढ्दै थिए। 2060 असोज 21 उनी जनकपुर 4 स्थित कटैया चौरीमा साथीहरूसँग पिकनिक गएका थिए। तत्कालीन शाही नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले सोही स्थानबाट कर्णसहित उनका साथीहरू जनकपुर 10 का दुर्गेश लाभ, जनकपुर 4 का जितेन्द्र झा, साविक कुर्था गाविस 1 का प्रमोद नारायण मण्डल र साविक दुहबी गाविस 7 का शैलेन्द्र यादवलाई माओवादी कार्यकर्ता भएको आरोपमा पक्राउ गर्यो। युद्धमा प्रत्यक्ष सहभागी नभएका उनीहरू सबै 20-25 वर्षका थिए। पक्राउपछि प्रत्यक्षदर्शीले दिएको जानकारीका आधारमा उनीहरूको खोजीमा गएका परिवारका सदस्यलाई प्रहरी सेना र जिल्ला प्रशासन कार्यालयले आफूहरूलाई कुनै जानकारी नभएको बताएर फर्काए। संजीवका बुवा जयकिशोर लाभ जिल्लाका चर्चित कानून व्यवसायी थिए। उनले आफ्ना छोरासहित 5 युवालाई नियन्त्रणमा लिएर बेपत्ता बनाएको घटनालाई स्थानीय संघ संस्थादेखि संयुक्त राष्ट्रसंघसम्म जिल्लाका नेतादेखि प्रधानमन्त्री र राजासम्म पुर्याए। उनी आफै निवेदनसहित राष्ट्रसंघको वर्किङ ग्रुप अन इन्फोर्स्ड अन इन्भोलन्ट्री डिसएपिरियन्समा उपस्थित भएर छोराको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय समुदायसँग याचना गरे, तर उनको केही लागेन। पछि राष्ट्रिय मानवाधिकार आयोगको अनुसन्धानले खुलायो। 5 जनालाई पक्राउपछि सुरक्षाकर्मीले धनुषाको गोदार गाविस 3 स्थित कमला नदीमा गोली हानी हत्या गरेर गाडेका रहेछन्। लास पायौं न्याय पाएनौं। द्वन्दकालमा ज्यादती भोगेका जनकपुरका 5 परिवारको कथा कान्तिपुरले मुख्य प्रसंगका रूपमा छापेको छ। सुरक्षा फौजले नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधी गोली हानेर कमला नदी छेउमा गाडेका युवाका परिवार न्यायको प्रतीक्षामा छन्। कान्तिपुरले मुख्य प्रसंग बनाएको छ। अर्को प्रसंग पनि कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। माओवादी लडाकुको तेस्रो डिभिजन राखिएको शक्तिखोर शिविर सेनाको कमाण्डो तालिम केन्द्रमा परिणत भइसकेको छ। शिविरमा बसेका 5,206 लडाकु तितरभितर भइसकेका छन्। तीमध्ये केही नेपाली सेनामा समायोजन भइसके भने केही कम्ब्याटसित जोड़िएका अधुरा सपना संगाल्दै नाफाको जिन्दगी बिताइरहेका छन्। लडाकु बसेको शिविरभन्दा 2 किलोमिटर पश्चिम सिमल बस्तीमा छन् ऋषिराम मरहट्टा सुरेश। उनीसँगै तेस्रो डिभिजनमा बसेका करिब 50 पूर्व लडाकु पनि एकतले घर बनाएर बसेका छन्। कालिका नगरपालिका 3 को जनप्रिय टोलमा एकतले टिनको घरमा बसिरहेका सुरेश युद्धकालीन सपनाले बेला बेला झस्किन्छन्। लाल पूर्जा बिनाको जमीनमा बनेको यो घर उनको सपनाको घर होइन। सपनाको सुन्दर घर त अर्कै थियो, जो सपनामै कतै छुट्यो। तर पुरानो बाकसमा उनले एकजोर कम्ब्याट पोसाक जतनका साथ राखेका छन्। यो कम्ब्याट मात्र होइन, यो सँगै मेरा सयौं सपना जोड़िएका छन्। पीएलए लेखेको कम्ब्याट सुमसुमाउँदै उनी भावुक बने र भावुक बनेर भने म यसलाई जीवनभर राख्नेछु, घाइते लडाकुको दुखेसो हामीलाई दयनीय बनाए, नेता पुँजीपति भए, कम्ब्याटसित जोडिएका अधुरा सपना कान्तिपुरले अग्रपृष्ठमा छापेको छ।
धमाधम राजीनामा दिँदै शिक्षक शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। भर्खरै सम्पन्न नेपाली कांग्रेसको 14 महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको चुनावमा भाग लिने देशभक्त रिग्मीले शिक्षक पदबाट राजीनामा दिए। उनी कैलालीको टीकापुर नगरपालिका एकबाट क्षेत्रीय प्रतिनिधिमा चुनाव लड़े तर पराजित भए। चुनाव हारे पनि सक्रिय राजनीतिमै लाग्ने भनेर राजीनामा दिएको रेग्मीले खुलाए। राजनीति गर्न र शिक्षक पदमा रहिरहन मलाई नैतिकताले दिएन, त्यसैले राजीनामा दिए। काठमाडौँको नयाँ सड़क स्थित हिमालय माविका शिक्षक रेग्मीले नागरिकसँग भने, तर कैलालीमा मेरा धेरै साथीहरू छन् जो क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएर पार्टीको कार्यकर्ताका साथसाथै सरकारी विद्यालयको शिक्षक पदमा आसीन रहेका छन्। उनी थप्छन्, राजनीति र शिक्षण साथसाथै लैजान सकिँदैन, त्यसैले सामुदायिक विद्यालयमा नकारात्मक असर पर्छ। त्यही भएर कि त राजनीति गर्नु कि त शिक्षण गर्नु, यही नै हो मेरो सबैको मान्यता, रेग्मीले सुनाए। रेग्मीले मात्र होइन, नजिकै गरेको स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न सामुदायिक विद्यालयका शिक्षकले धमाधम राजीनामा दिन थालेको भेटिएको छ। सर्वोच्च तथा उच्च अदालतको आदेश र निर्वाचन आयोगको निर्देशनले राजीनामा गर्ने शिक्षकलाई राजीनामा दिन नैतिक दबाव समेत परेको छ। राष्ट्रिय शिक्षक किताबखानाका महानिर्देशक एम राज खकुरेलले विगतमा भन्दा यसपटक राजीनामा दिने शिक्षक ख्वातै बढ़ेको बताए। राजीनामा दिनेका निम्ति कारण भए पनि मुख्य कारण चाहिँ राजनीतिमा सक्रिय हुनकै लागिरहेको उनले बताए। धमाधम राजीनामा दिँदै शिक्षक आजको नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ।
गत साउन 24 गते नै सरकारले असोजसम्ममा एक तिहाई नागरिकलाई खोप लगाउने घोषणा गर्यो। चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबैले निशुल्क पाउने अर्को बुदा सरकारको निर्णयमा थियो, तर असोज सकियो चैत आउन लागेको छ। संयुक्त सरकारको साझा कार्यक्रमको घोषणा अनुसार नागरिकले खोप पाएनन्, दुई तिहाई भन्दा बढ़ीले अबको 3 महिनाभित्र खोपको पूर्ण मात्रा लगाउन पाउने सम्भावना ज्यादै न्यून रहेको छ। खोपसँगै सिरिन्जको कमी छ, सरकार यो विषयमा अझै गम्भीर छैन। झण्डै 11 महिनाको अवधिमा पूर्ण मात्रा खोप लगाउनेको संख्या 32.1% मात्रै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। 40.1% एक मात्रा लगाएका छन्। 2077 माघ 14 गतेदेखि खोप अभियान शुरू भएको थियो। छिमेकी भारतले योगमा दिएको 10 लाख मात्रा कोविशील्ड स्वास्थ्य कर्मीहरूलाई लगाएर पहिलो चरणको खोप अभियान शुरू गरिएको थियो। खोप छ तर पाइँदैन, आयात चुस्त अभियान सुस्त, अन्नपूर्ण पोस्टले समाचार छापेको छ।
बैंकमा तलब जम्मा भएको जनाउदिन साझा प्रकाशनका कर्मचारीहरूको मोबाइलमा बुधबार घण्टी बज्यो। तलब एक वर्ष अघिको अर्थात 2077 पुष महिनाको थियो। सोही वर्षको माघदेखि बाँकी तलबको अब फेरि घण्टी कहिले बज्छ अत्तो पत्तो छैन। आर्थिक समस्याग्रस्त साझा प्रकाशनका अधिकांश कर्मचारी नियमित पारिश्रमिक नपाएपछि ऋण गरेरै गर्जुटार्ने गरेको सुनाउँछन्। गत साउन 27 गते हाजिर हुनुभएका साझा प्रकाशनका महाप्रबन्धक प्रहलाद पोखरेलले पनि विगतका 4 महिनाको पारिश्रमिक बुझ्नु भएको छैन। कर्मचारीलाई बल्ल तल्ल गत पुसको तलब खुवाउन सकियो, उहाँले भन्नुभयो। कर्मचारीले तलब नपाउने तर मैले लिने कुरा नैतिक रूपमा मिल्दैन। कुनै बेला 282 कर्मचारी दरबन्दी भएको साझामा यति बेला 75 जना मात्रै कर्मचारी छन्। तीमध्ये 10 जना करारका छन्। गत महिना संचालक समितिले 124 दरबन्दी कायम गर्ने निर्णय गरे पनि दरबन्दी अनुसारको कर्मचारी तत्काल थप्ने अवस्था छैन। साझामा घण्टी बज्ने आशा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर लेखेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही प्रसंगहरू छोटकरीमा। शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा 2052 निर्माण योजना शुरू भएको नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान एकाडेमी। 26 वर्षपछि उहाँ 5 पटक प्रधानमन्त्री हुँदा बल्ल टेण्डर भएको छ। 2052 प्रहरीले जग्गा अधिग्रहण तथा प्राप्तिको काम थालेको काभ्रेको पनौतीमा एकाडेमी निर्माणका लागि बुधबार टेण्डर भएको हो। भारतीय अनुदानमा निर्माण हुने यो योजनाको शिलान्यास भएको समेत 7 वर्ष भइसकेको छ। 11 मंसिर 2071 तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो। देउवा पहिलो पटक प्रधानमन्त्री बन्दा योजना शुरू, 5 पटक प्रधानमन्त्री हुँदा बल्ल टेण्डर, नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ।
नागरिक दैनिकले भित्री पृष्ठमा किन थप जटिल बन्दैछ नागरिकता विधेयक शीर्षकमा खबर लेखेको छ। प्रत्येक नेपालीलाई नागरिकताको अधिकार भए पनि नागरिकता प्राप्त गर्नबाट वञ्चित भइरहनु परेको छ। नेपालको संविधान जारी भएको 6 वर्ष पूरा भएको छ। संविधानको व्यवस्था बमोजिम कानून बनाउन नसक्दा हजारौं नेपालीले नागरिकता प्राप्त गर्न सकेका छैनन्। राज्यले कुनै पनि आफ्ना नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेर मानव अधिकार हनन गर्न मिल्दैन। 1948 मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रको धारा 15 विश्वको कुनै पनि कुनामा कुनै व्यक्तिलाई राज्यसँग कानूनी सम्बन्ध राख्ने अधिकार प्रदान गर्दछ भनेको छ। नागरिकताको विषय मानव अधिकारको विषय हो, त्यसैले नागरिकता प्राप्त गर्न नसक्नु राष्ट्रियताविहीन हुनु हो पनि भन्ने गरिन्छ। आजको नागरिक दैनिकले भित्री पृष्ठमा यो खबरलाई प्राथमिकता दिँदै छापेको छ।
गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चरकुमारमा परेका छन्। ती निकायमा करिब 1/4 कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढिला सुस्ती हुन थालेको छ। त्यसको मारमा सेवाग्राही परेका छन्। कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयलाई पटक पटक ध्यान आकर्षण गराइसकेको छ, तर सो मन्त्रालयले कर्मचारी पठाउन नसकेको गृहका उच्च अधिकारीहरू बताउँछन्। गृह स्रोतका अनुसार खास गरी शाखा अधिकृत र नायब सुब्बा सरहका कर्मचारीको अभाव देशभर खड्किएको छ। गृहमा 1/4 कर्मचारी अभाव आजको नागरिकले अग्रपृष्ठमा खबर छापेको छ।
गोर्खापत्रले अर्थ बजार पृष्ठमा जुदु धौलाई ट्रेड मार्क शीर्षक दिएर खबर बनाएको छ। मौलिक स्वादका लागि प्रसिद्ध भक्तपुरको जुजु धौ दहीले व्यापारिक चिन्ह प्राप्त गर्ने भएको छ। मल्लकालका राजाहरूको रोजाईको यो दहीको विशिष्ट पहिचान संरक्षण गर्ने उद्देश्यसहित सामूहिक व्यापार चिन्ह दर्ता गर्न लागि हो। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजार विस्तार गर्न यस किसिमको चिन्ह प्रयोग गर्न ल्याउन लागि सरकारी नीति अनुरूप दर्ताको प्रमाण प्रक्रिया अगाडि बढ़ाइएको छ। गोर्खापत्रले अर्थ बजार पृष्ठमा यो खबर दिएको छ।
र चिसो ज्यादै बढेपछि हिमाली जिल्लाका बासिन्दा प्रभावित बनेका छन्। मनाङ र मुस्ताङको माथिल्लो भेगको तापक्रम रातको समयमा -15 डिग्रीको हाराहारीमा पुग्ने गरेको छ। दिनमा घाम लाग्दा भने चिसो केही घट्ने भए पनि बसोबास सकसपूर्ण रहेको त्यहाँका बासिन्दाले बताएका छन्। जाडो बढ्दा जमे खोला नागरिकले छापेको छ। पत्र पत्रिकामा प्रकाशित तीनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।